ہادیوں رہنما ہمارے علماء ہو کبھی درپیش جو کوئی مسئلہ پوچھ لے حاضر ہوں ہم ان کی بارگاہ.
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلا آلک و اصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلا آلک و اصحابک یا نور اللہ. مدرسن کے ناظرین, پروگرام ہے دار الافتاء اہل سنت, اس میں آپ کو خوش آمدید کہتے ہیں, مرحبا کہتے ہیں. اللہ رب العالمین ہم سب کے علم میں برکتیں عطا فرمائے اور علم نافع کی دولت سے ہم سب کو مالا مال فرمائے. ابتداءً درود پاک کی فضیلت ہمارے پیارے رسول صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت عالی شان ہے, زینوا مجالسکم بالصلاۃ علیہ فإن صلاتکم علیہ نور لکم یوم القیامہ. اپنی مجلسیں مجھ پر درود پڑھ کر آراستہ بنا لو, خوبصورت بنا لو, تمہارا مجھ پر درود پڑھنا قیامت کے دن تمہارے لیے نور ہوگا. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم. ناظرین کرام, علم دین سیکھتے رہنا چاہیے اور حسب حال جو آدمی کو درپیش مسائل ہوں ان کو بطور خاص پوچھنا چاہیے, سمجھنا چاہیے, اور اس کے مطابق جو شرعی رہنمائی ملے اس پر ہمیں عمل کرنا چاہیے. آج کے اس پروگرام میں ہمارے جو مہمان ہیں مفتی محمد حسان عطاری صاحب ہیں, ان کو خوش آمدید کہتے ہیں. کیسے مزاج؟
الحمدللہ رب العالمین,
ماشاءاللہ. آپ ہمارے ساتھ رہیے اور سوال جواب کی صورت میں انشاءاللہ بہت سا علم دین سیکھنے کو ملے گا. مفتی صاحب, آج کل جیسے سردیاں ہیں تو ظاہر ہے کئی ایسے احکام شرع ہیں کہ جو ہمیں سردی سے متعلق بھی دیکھنے ہوں گے, جن جو چاہے ان کا تعلق لباس سے ہے, کھانے پینے سے تعلق رکھتے ہیں یا کسی اور چیز سے. مثال کے طور پر ہمارے یہاں مارکیٹوں میں آج کل جو بتایا گیا کیکڑے بہت کھاتے ہیں لوگ, کیکڑے کھاتے بھی ہیں, یہ کیکڑے کا سوپ بہت پیتے ہیں سردی میں, اور ان کی جو پیچھے ریزن ہے کہ بھائی اس سے سردی میں کافی وہ کنٹرول ہو جاتا ہے معاملہ, اور سردی میں ہمیں سردی روکنے سے جو جسمانی طور پر ایک قوت طاقت مل جاتی ہے تو وہ فوائد حاصل ہوتے ہیں. تو یہ آپ اس حوالے سے کیا کہتے ہیں کہ کیکڑا کھانا یہ جائز ہے؟
بسم اللہ الرحمن الرحیم. دیکھیں, سب سے پہلی چیز تو اس میں یہ ہے کہ مسلمان اللہ تبارک و تعالیٰ کے احکام کا پابند ہے, اور جس چیز کا اللہ اور اس کے رسول نے حکم دیا ہے اس پر عمل کرنا مسلمان کے لیے ضروری ہوتا ہے. تو کھانے پینے سے تعلق رکھنے والی چیزیں ہوں یا لباس سے تعلق رکھنے والی چیزیں ہوں یا دیگر برتنے کی جو چیزیں ہیں, استعمال کی چیزیں ہیں, ان سے اس کا تعلق ہو, بہر صورت یہ ضروری ہے کہ اللہ تبارک و تعالیٰ اور اس کے رسول صلی اللہ علیہ وسلم کے احکام کی روشنی میں اس کے حلال و حرام کو جان کر ہی اسے استعمال کیا جائے گا اور اسے بچا جائے گا. دوسری بات یہ ہے کہ جو سمندری جتنے بھی جاندار ہیں, جانور ہیں, ان میں احناف کے نزدیک صرف اور صرف مچھلی کا کھانا یہ جائز ہے کہ مچھلی کھائی جا سکتی ہے, اس کے علاوہ کوئی دوسرا جانور یہ سمندر کا کھانا جائز نہیں ہے. سمندر کی وہ مچھلی یا پانی کی وہ مچھلی کہ جو مر کر خود بخود مر جائے اور الٹی تیر جائے, تو ایسی مچھلی کو حرام قرار دیا گیا حدیث پاک میں. باقی اس کے علاوہ تمام مچھلیوں کو جائز قرار دیا گیا. اب جو بھی مچھلی کی کیٹیگری سے نکل جائے گا وہ مچھلی نہیں ہے, تو اس صورت میں سمندر کا وہ جانور کھانا جائز نہیں ہے. اور کیکڑا یقیناً مچھلی نہیں ہے, وہ مچھلی سے ہٹ کر ایک سمندری جانور ہے. تو جو اصول شریعت ہے اس کے مطابق کیکڑے کا کھانا یہ جائز نہیں, نہ کیکڑا کھانا جائز, نہ کیکڑے کا سوپ پینا جائز. اور یہ یاد رہے کہ اگر اس سے وقتی طور پر کسی کو کوئی نفع حاصل ہو بھی جاتا ہے تو اس کے اندر اللہ پاک نے حقیقی شفا یہ نہیں رکھی, اس لیے کہ حدیث پاک کے اندر موجود ہے کہ اللہ پاک نے حرام کے اندر شفا نہیں رکھی ہوئی، وقتی طور پر کسی چیز سے بعض اوقات فائدہ بندے کو حاصل ہو جاتا ہے، بہت ساری ایسی چیزیں ہیں کہ جو یہ استعمال کر رہے ہیں ان کے نزدیک بھی وہ حرام ہوگی، وہ چیزیں حرام ہوں گی، لیکن اس کے باوجود وہ خود اس کے استعمال کے اوپر ان کو خود بھی معلوم ہوگا کہ اس سے بھی بعض اوقات فائدہ حاصل ہو جاتا ہے. ایسی چیزیں کہ جو واضح طور پر حرام ہیں لیکن اس کو استعمال کرنے سے وقتی فائدہ بعض اوقات حاصل ہو جاتا ہے، تو کوئی بھی اس کی استعمال کی اجازت نہیں دے گا، اس سے منع ہی کیا جائے گا. تو اللہ پاک نے ان چیزوں کے اندر شفا رکھی ہی نہیں ہے، تو شفا حاصل ہو کیسے سکتی ہے؟ وہ وقتی نفع ہوتا ہے جو بندے کو حاصل ہوتا ہے، اس کے بعد پھر اس سے نفع حاصل نہیں ہوتا. ہاں، کیونکہ ہماری شریعت کے اندر وسعت موجود ہے، اللہ پاک نے جہاں ایسی چیزیں رکھی تو وہاں پر ہمارے لیے آسانیاں بھی رکھی ہیں. تو ایسا ہرگز نہیں کہ جو سانس کی بیماری ہوتی ہے یا جو سردی میں بعض اوقات لوگوں کو تکالیف ہوتی ہیں اس کا حل کیکڑے کے اندر ہی ہو، تو ایسا تو نہیں ہے.
اور ہر آدمی پیتا بھی نہیں ہے،
ہر مقام پہ اس کا کوئی تصور بھی نہیں ہوتا. تو بہت ساری ذریعے ہوتے ہیں، بہت ساری چیزیں ہوتی ہیں جس کے ذریعے سے سردی کو بھی دور کیا جاتا ہے، سانس کے مرض کو بھی دور کیا جاتا ہے. تو ہاں، اگر ایسی صورتحال ہوتی نا کہ ہر طرح کا علاج کر لیا گیا اور اب ڈاکٹر کہتے ہیں کہ آپ کا علاج اسی کے اندر ہے، اس کے علاوہ آپ کو شفا ملے گی نہیں، تو ایسا واقعی کو مسلمان اور دین کا لحاظ رکھنے والا ماہر ڈاکٹر آپ کو مشورہ دے اور کہے کہ بھائی اس کے علاوہ آپ کا کوئی علاج ہے ہی نہیں، تو پھر ایک صورت بن سکتی ہے جائز ہونے کی، پینے کی. لیکن ایسا ہونا یہ بہت مشکل ہے، تو لہذا اس کی بالکل بھی شرعاً اجازت نہیں کہ اسے پیا جائے. جو پیتے ہیں ان کے اوپر اس سے بچنا، اور اب تک پی چکے تو اس سے توبہ کرنا یہ لازم ہے.
آپ نے کہا کیکڑا یہ اس کیٹیگری سے نکل گیا، یہ فش ہے ہی نہیں، مچھلی نہیں ہے. جب بھی کیکڑے کا مسئلہ بیان کیا جاتا ہے تو جھینگا بھی ساتھ لوگ لے آتے ہیں، کہتے ہیں جھینگا بھی تو یعنی اس کو بھی کہتے ہیں کہ یہ مچھلی نہیں ہے، اس کو تو کھاتے ہیں، اور اس کے لیے تو جواز کے فتاوی بھی علماء بیان کرتے ہیں. تو یہ کیا اس وجہ سے اس کا جائز ہونا ہے کہ جھینگا مچھلی نہیں ہے پھر بھی جائز ہے؟ ایسا ہے،
دیکھیں اصول جو بیان کیا ہم نے وہ اصول وہی ہے. جھینگے کے بارے میں مسئلہ یہ کھڑا ہوا کہ یہاں پر یہ اختلاف پیدا ہوا کہ جھینگا مچھلی ہے یا نہیں ہے.
صحیح.
اب جن علماء نے یہ کہا کہ جھینگا کھانا جائز نہیں ہے، تو ان کے پیش نظر یہی بات تھی کہ جھینگا اصل میں مچھلی ہے ہی نہیں.
صحیح.
اور جن علماء نے کہا کہ جھینگا کھانا جائز ہے، جیسے اعلی حضرت امام علیہ سنت رحمۃ اللہ تعالی کی تحقیق یہی ہے اور دیگر علماء کی تحقیق بھی یہی ہے، تو انہوں نے اس بات کو پیش نظر رکھا کہ جھینگا اصل میں مچھلی ہے. اور وجہ کیا تھی کہ کتابوں کے اندر واضح طور پر، لغت کی کتابوں کے اندر اور اسی طرح جو حیوانات کے حالات پر مشتمل کتابیں لکھی گئی ہیں، اس میں اس بات کی وضاحت کی گئی تھی کہ جو جھینگا ہے وہ فش ہے، مچھلی ہے، تو اس لیے ان علماء نے جائز قرار دیا. لیکن امام علیہ سنت رحمۃ اللہ تعالی علیہ، اعلیٰ رحمۃ اللہ تعالی علیہ نے یہ ارشاد فرمایا کہ اگرچہ کہ یہ جائز ہے لیکن کبھی آپ نے کھایا نہیں، اجازت دی کہ اگر کوئی کھاتا ہے تو اس کو ہم گناہگار قرار نہیں دیں گے، وہ جائز اور حلال چیز کو کھا رہے، لیکن چونکہ اشتباہ آ گیا تو اس لیے آپ اس سے بچے رہے. تو اصل یہ ہے کہ جھینگا اگر یہ فش کی کیٹیگری سے ہٹ جاتا ہے، یہ فش نہیں ہوتا، تو پھر تو اس کو کھانے کی اجازت ہی نہیں. تو جو اجازت دی گئی ہے اس کی بنیاد بھی یہی ہے کہ وہ یہ کہتے ہیں کہ یہ ہے فش، یہ ہے مچھلی، تو اس لیے اس کو کھانا جائز ہے.
اور یہ تو جتنے بھی مچھیرے ہیں یا مچھلی فروش ہیں اور مچھلیاں پکڑنے والے ہیں جو شکار کرتے ہیں باقاعدہ، ان کو تو پتہ ہے کہ یہ جو جال پھینکتے ہیں تو کوئی جال میں پوچھ کے تو نہیں آئے گی کہ مچھلی نہیں آنا ہے، ہر طرح کی چیزیں آتی ہیں. ایسے لوگوں کو بھی یہ مسائل ضرور سیکھنے چاہیے، کیونکہ کچھ لوگ یہ بھی آگے کہتے ہیں یا اس طرح کی معلومات ملی ہے اس ڈپارٹ سے یا اس شعبے سے متعلق جو لوگ ہیں کہ بھائی یہ بیچ دیتے ہیں جو کچھ بھی آ جائے، چاہے کیکڑا بھی جیسے بیچتے ہیں، اس کے علاوہ کوئی اور بھی سمندری جانور ہے ان کو پتہ بھی ہے، لیکن کسی کو قیمہ بنا کر، کسی کو کچھ اور بنا کر، یعنی یہ ان میں عام ہے. کیا کہیں گے ایسے چیزوں کو؟
پہلے کہ جائز تھوڑی ہے، اگر ان کو معلوم ہے کہ یہ چیز وہ ہے کہ جو حرام ہے، تو پھر تو لازم ہے نا کہ وہ
کھانے کے لیے
وضاحت کریں گے اور اس کو بیچیں گے نہیں، اور اسی چیزوں کو نکال دیں گے. وہ
یہ نکالنا ان کو ضروری ہے. ظاہر
ہے صاحب کی بارگاہ میں میرا سوال یہ ہے کہ اگر کوئی شوہر اپنی زوجہ کو غصے کی حالت میں یہ بولے کہ جا بہن اپنا کام کر، تو اس کے کیا شرعی حیثیت ہوگی؟ برائے کرم شرعی رہنمائی ارشاد فرما دیجیے.
غصہ بھی ہے اور ساتھ غصے میں بہن کا ہے. اچھا جی، یعنی کافی لوگ پریشان ہوتے ہیں، کبھی بہن بعض کا تکیہ کلام ماں والا بھی بنا ہوتا ہے، او میری ماں، اس طرح کر کے، تو دونوں کے بارے میں کیا کہتے ہیں؟
وہی کہا جائے گا کہ جو ہر عقل مند سمجھتا ہے اس بات کو،
یہ بہن ماں،
یہ ماں بہن تو ہے ہی نہیں. قرآن مجید فرقان حمید میں یہ واضح طور پہ فرما دیا کہ اللہ پاک نے تمہاری عورتوں کو تمہاری مائیں نہیں بنایا.
ٹھیک،
تو اب جو اور بیوی ہے وہ بیوی ہے، جو ماں ہے وہ ماں ہے، جو بہن ہے وہ بہن ہے. تو بہرحال ایسا کہنے کی شرعاً یہ اجازت نہیں ہے، اس سے سختی کے ساتھ قرآن و سنت کے اندر منع کیا گیا ہے. البتہ بیوی کو ماں یا بہن کہنے کی وجہ سے نکاح نہیں ٹوٹتا. بعض لوگ یہ سمجھتے ہیں کہ اس سے بیوی حرام ہو جاتی ہے، تو ایسا نہیں ہے، بلکہ نکاح اپنی جگہ برقرار رہے گا. وہ ایک دوسرا مسئلہ ہے جس کو زہار کہا جاتا ہے، کہ جس میں باقاعدہ حرمت کی نیت سے، حرام کرنے کی نیت سے کوئی اپنی بیوی کو کہتا ہے کہ تو مجھ پر میری ماں کی طرح ہے یا میری بہن کی طرح ہے، اس طرح کے الفاظ وہ کہتا ہے، تو اس بنیاد پر ایک شرعی حکم ہوتا ہے زہار کا، پورا ایک چیپٹر ہے، اور اس کے اوپر بھی کفارہ لازم آتا ہے، اتنے عرصے تک بیوی سے اس کو دور رہنا پڑتا ہے، وہ ایک الگ معاملہ ہے. لیکن اگر کوئی اپنی بیوی کو ماں کہتا ہے، بہن کہتا ہے، تو اس صورت میں اس کے اوپر یہ حکم نہیں لگے گا کہ اس کی بیوی اس کے نکاح سے نکل گئی یا وہ اس کے اوپر حرام ہو گئی، ایسا نہیں. لیکن بہرحال اس کو کہنے کی شرعاً اجازت نہیں ہے.
اور قصدن، اگر ایک تو ویسے زبان سے نکلا، قصدن تو گناہ بھی ہوگا.
بالکل ہوگا،
جب اس طرح کہیں گے تو گناہ بھی ہوں گے. جی مزید سوال.
حضور، میرا نا مفتی صاحب کی بارگاہ میں ایک سوال ہے کہ اگر کسی چیز کی قیمت اوپر پرنٹ ہو 75 پہ، اور ریٹیلر کو کیا گاہک کو دکاندار 80 کی یا 90 کی سیل کر سکتا ہے؟ شرعی رہنمائی فرمائے، برائے مہربانی، شکریہ.
جی، قیمت 75 لکھی.
اس میں اگر تو کوئی قانونی پیچیدگی نہیں ہے، کوئی قانونی پابندی نہیں ہے، کیونکہ بعض اوقات قانونی معاملات آ جاتے ہیں، حکومت کی طرف سے وہ چیزیں مقرر کی گئی ہوتی ہیں، تو اب اگر اس کی خلاف ورزی آپ کریں گے تو نتیجہ یہ نکلے گا کہ آپ کے اوپر بعض اوقات کیس کر دیا جاتا ہے، جرمانہ لگا دیا جاتا ہے، یا پھر آپ کو رشوت وغیرہ یہ دینا پڑتی ہے. اگر ایسا معاملہ ہوگا تو پھر تو ظاہر ہے کہ آپ کو بچنا ہوگا، اور جو قیمت اس پہ لکھی ہوئی ہے اسی کے مطابق آپ کو بیچنا ہوگا. اسی طرح آپ دھوکہ نہیں دیں گے.
صحیح.
کہ گاہک کو دھوکے کے اندر مبتلا کر کے اسے مہنگی چیز آپ نے دے دی، تو اگر دھوکہ نہیں دیا تو آپ کی چیز ہے، اور وہ 75 کی آپ 100 کی بیچنا چاہیں، 125 کی بیچنا چاہیں، تو وہ بیچنا آپ کے لیے جائز ہوگا. البتہ اگر کسی مقام پر، کسی جگہ پر ایسی چیزوں کی قلت ہے، یا لینے والا ایسا ہے کہ وہ مجبور ہے لینے پر، اور وہ آپ کی اس مہنگے بیچنے کی وجہ سے دشواری کے اندر مبتلا ہوگا، تو پھر یہ کرنا پسندیدہ نہیں ہے کہ ایسا کیا جائے کہ اس کو مہنگا کر کے بیچا جائے. باقی وہ چیز آپ کی اپنی ہے، دھوکہ نہیں دیتے، اور کوئی قانونی اس کے اندر پیچیدگی نہیں ہوتی، تو اس چیز کو مہنگا بیچنا آپ کے لیے شرعاً یہ جائز ہے، اگرچہ کہ پسندیدہ یہی ہے کہ مسلمانوں کے ساتھ، اپنے بھائیوں کے ساتھ حسن سلوک کرتے ہوئے وہ چیز اچھے اور مناسب داموں پر بیچی جائے.
اس میں پھر دیگر جھوٹ بھی شامل ہو جاتے ہیں بعض اوقات، کہ ہم نے لی اتنے کی ہے.
جی،
اور یہ زیادہ آزمائش شاید اس وقت بھی لوگوں کو، دونوں طرف والوں کو، کہ لی تو وہ پرانے ریٹ سے ہی تھی، اور اب رکھی رکھی ریٹ بڑھ گئے، پیچھے سے اس چیز کے ریٹ ہی بڑھ گئے. اب ان کے پاس وہی پرنٹ ہوئے ہوئے کہ وہ 70 روپے کی ہے، 80 روپے کی، لیکن جب ریٹ بڑھتا ہے تو پھر ان کو بھی یہی خیال آتا ہے کہ بھئی ہاں سب، اگر یہ کہیں اور سے جا کے لے گا تو اس کو 80 کی ملے گی، اب وہ مٹا کر اس کی جگہ کوئی اور.
یہ دیکھیں، جھوٹ نہیں بولتے نا اگر اس میں، تو پھر مسئلہ نہیں ہے. وہ ظاہر ہے کہ بعض اوقات یہ تو اب قسمت کے یہی کھیل ہوتے ہیں، کاروبار کا مقصد ہی یہ ہوتا ہے کہ بعض اوقات قیمت کم ہو جاتی ہے، بعض اوقات قیمت بڑھ جاتی ہے. تو آپ دھوکہ نہ دیں، آپ جھوٹ نہ بولیں، غلط بیانی نہ کریں، تو پھر ٹھیک ہے. آپ اسے اگر بیچتے ہیں تو جو نفع آپ کو ملے گا وہ نفع آپ کے لیے حلال ہوگا.
ٹھیک. جی مزید.
میں کوئٹہ سے بات کر رہا ہوں، میں یہ پوچھنا چاہتا ہوں کہ رات کو ناخن کاٹنے چاہیے؟
جی بالکل، رات کو ناخن کاٹنے میں کوئی حرج نہیں ہے. ہمارے یہاں یہ معروف تو ہے کہ رات کو ناخن کاٹنے کی وجہ سے تنگی آتی ہے، لیکن ایسا ہے نہیں. فتاوی عالمگیری کے اندر امام ابو یوسف رحمۃ اللہ تعالیٰ علیہ کے حوالے سے یہ موجود ہے کہ ان سے خلیفہ ہارون رشید نے یہ پوچھا تھا کہ کیا میں رات کو ناخن کاٹ سکتا ہوں، تو آپ نے فرمایا کہ خیر میں دیر کرنے کی کوئی حاجت نہیں ہے، یعنی فوری طور پر آپ اسے کاٹ سکتے ہیں، کوئی پرابلم نہیں ہے. تو رات میں بھی ناخن کاٹے جا سکتے ہیں، اور کاٹیں گے تو کوئی اس کے اندر گناہ نہیں ہوگا،
کوئی گناہ نہیں. کچھ لوگ یہ بھی سوال کرتے ہیں، دکان پہ بیٹھ کے، یعنی رزق کی جگہ پر لوگ اس کو کچھ اور سمجھتے ہیں، یعنی رزق کی جگہ پہ کاٹے جا سکتے ہیں؟
कोई मसला नहीं है। असल में देखिए, अगर अच्छी नीयत के साथ काटेंगे नाखून, कि नबी पाक सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम का फरमान भी है, और फिर नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम भी नाखून काटा करते थे, तो ये अगर तसव्वुर और ये बात जहन के अंदर होगी तो इंशाल्लाह फायदा भी होगा कि सुन्नत की अदायगी कर रहे हैं, हुक्म शरीयत पर अमल कर रहे हैं, तो कारोबार में उम्मीद है कि बरकत हो जाएगी।
सही।
अब ये एक अलग बात है कि बाज़ औक़ात ये नाखून उड़ते हैं और इसका इधर उधर जाना ये पसंदीदा नहीं होता, तो इसका ठीक है एहतमाम कर लें कि कोई कपड़ा वगैरह रख लें, उसमें काटें और फिर उसके बाद उसको किसी जगह पर दफन करना मुमकिन हो तो दफन कर दें, वरना किसी भी जगह पर साइड में उसे डाल दें।
ठीक है, लेकिन कारोबार वो कम हो रहा हो या कुछ भी मसला है तो इससे ये
इससे कोई फर्क नहीं, ये तो बदशगुनी है,
ये
इससे कोई फर्क नहीं पड़ेगा,
इसका कोई इससे ताल्लुक नहीं है। बाहर चीजों में लोग कारोबारी चीजों में तो डरते हैं, लेकिन आम उसका ये नहीं, वो
इससे डरते हैं लेकिन जो धोखाधही है उससे नहीं डरते,
उससे नहीं डरते, जो सही है बिल्कुल वाजे तौर पर। बहुत अच्छी और बहुत खूबसूरत बात की, और इन चीज़ों का हमें पहले ही ख्याल रखना चाहिए। जी मजीद सवाल।
एक सवाल पूछना था कि सजदे की हालत में अगर बंदे को नींद आ जाए तो क्या वजू टूट जाएगा या बाकी रहेगा?
सजदे की हालत में नींद आ गई और वजू टूट जाएगा?
अगर तो इसने सुन्नत के मुताबिक सजदा किया है, जैसे मर्दों का तरीक़ेकार होता है उसके मुताबिक सजदा किया है और इसमें नींद आ गई तो इसका वजू नहीं टूटेगा, क्योंकि ये कैफियत ऐसी है कि जो बंदे को नींद आने से रोकने वाली कैफियत है कि इस हालत में नींद आती नहीं है। और शरीयत का एक उसूल ये है, और भी शराइत हैं, उसमें से एक शर्त यह है कि अगर इस कैफियत के अंदर नींद आती है तो इस सूरत में इसका वजू नहीं टूटेगा। हाँ, अगर औरतों वाला अंदाज है, जैसे औरतों को सजदा करने का हुक्म है, इस अंदाज में अगर सजदा किसी ने किया या औरत ही सजदा करते हुए सो गई तो इस सूरत में उसका वजू टूट जाएगा,
तो टूट जाएगा। यानी मर्द के लिए भी उस सूरत में गुंजाइश है कि जब उसने
मर्दों वाले
सुन्नत के मुताबिक, मर्दों वाला सजदा और सुन्नत के मुताबिक, मतलब ये है कि अब ज़ाहिर है मर्द को ये इजाज़त नहीं है कि अपनी कोनियाँ बिल्कुल बिछा कर वो सजदा करे, ये उसके लिए मकरूह तहरीमी होता है, ये मसला याद रखना चाहिए। ख़वातीन के लिए यही है कि वो बिछा कर सिमट कर वो सजदा करेंगी, लेकिन मर्दों के लिए ये नहीं, बल्कि वो ये कोनियाँ उनकी उठी रहें और कुशादा भी रहें अगर जमात में नहीं है। जमात में तो फिर साथ वालों को तकलीफ ना पहुंचाए। इसमें ये अब जैसे इन्होंने हाथ ज़मीन पर ये कोनियाँ उठी हुई हैं और उंगलियाँ पाँव की जैसे लगानी है कि जिनका पेट, वो नीचे वाला हिस्सा पेट उनका उंगलियों का वो भी लगे, ये है सुन्नत के मुताबिक। अगर इस तरह सुन्नत के मुताबिक होगा तो फिर उसका नहीं टूटेगा। अब इसमें कुछ भी बड़े टाइम ज़्यादा भी हो गया, सो गया कोई पहले सजदे में सो गया, या आम नमाजों में तो नहीं होता मोदी साहब, सलात तस्बीह हो रही हो तो उसमें आप किसी को नींद भी आई हो, ये तो सो गया,
सो गया तो बिरल वजू तो नहीं टूटेगा। अलबत्ता ये है कि अगर सोने के अंदर सारा रुकन उसका गुजर गया है तो उस रुकन को उसको अदा करना होगा कि वो सदे में सो गया तो अब इतनी देर रुकना होगा सदे में जाकर उसके कि उसका वो रुकन अदा हो जाए। यानी मसलन एक दफा सुबहान रबी आला पढ़ लिया तो इसका रुकन इससे अदा हो जाएगा, तो सोने से बहरहाल जाए कितनी ही देर वो सोया हो उसका वजू इससे नहीं टूटेगा, बल्कि अगर इसके
जो रुकर रहते गए बाद में वो अदा कर रहे हो।
जी बिल्कुल।
जी मजीद सवाल।
मजीद अटक से बोलो, मेरा सवाल है जो बैंक में पैसे मौजूद हो, जमा हो, तो उनसे जो मुनाफा मिलता है वो सूद में आता है या मुनाफा जायज है?
बैंक से
डायरेक्ट सेविंग अकाउंट जो खुलवाते हैं आमतौर पर हमारे यहाँ जो अमूमी बैंक के अंदर खुले हुए होते हैं, तो उससे जो नफ़ा वसूल हो रहा होता है वो सूद ही होता है, क्योंकि इन बैंकों को जो रकम दी गई होती है वो कर्जे के तौर पर होती है, वो रकम आपकी वहाँ महफूज होती है और उसके पर वो आपको नफ़ा दे रहे होते हैं और इसी को सूद कहा जाता है। हदीस पाक में इरशाद फरमाया कि कुल कर्दिन जर्र मनफी अतन फहुआ रिबा, कि हर वो कर्ज के जो नफ़ा लेकर आए वो सूद होता है, तो इस तरह जो रकम आपको मिलेगी वो सूद होगी। आप पर लाजिम है कि फौरी तौर पर इस अकाउंट को कन्वर्ट करवाएं करंट अकाउंट के अंदर, और अब तक जो हासिल हुआ है उस रकम को आप बगैर सवाब की नियत के शरीफ फकीर के ऊपर सदका कर दें।
अच्छा, इसमें सूद ले लिया, कुछ लोग ले लेते हैं और फिर इनका तरीका कार ये होता है कि मस्जिद के वाशरूम में लगा दें, कहीं इधर उधर लगा देते हैं। इसमें
देखिए, अल्लाह जल्ला शानहू ने सूद की हुरमत के ऊपर जो कुरान पाक में वईदें बयान की हैं वो बड़ी सख्त हैं और हर मुसलमान को उसके बारे में पढ़ना चाहिए, उसे जानना चाहिए कि कयामत के दिन ऐसा बंदा ऐसे उठेगा جیسے شیطان نے اس کو چھو لیا ہو، اور اللہ اور اس کے رسول سے جنگ، یہ قرآن پاک میں سود لینے والوں کے بارے میں یہ بیان فرمائی ہے۔ تو اب جو سود کی رقم بندے کو حاصل ہوئی ہے، یہ انتہائی ناپاک قسم کی رقم ہے، خبیث رقم جو اس کو حاصل ہوئی ہے۔ تو اس رقم کا حکم یہ ہوتا ہے کہ یہ آپ نے شرعی فقیر کے اوپر صدقہ کرنا ہے، مسجد کے واش روم کے اندر نہیں لگا سکتے۔ یہ رقم دینی ہی آپ نے اس کو ہے جس کو زکات لگتی ہے، اور دیتے ہوئے بھی آپ کو یہ نیت نہیں کرنی کہ میں صدقہ کر رہا ہوں بغیر ثواب کی، یعنی میں ثواب حاصل کرنے کے لیے کام کر رہا ہوں، بلکہ آپ نے حکم شرع پر عمل کرنے کے لیے اس کو صدقہ کرنا ہے کہ میں حکم شرع اب یہ ہے، توبہ کر لی ہے میں نے، اور میری توبہ پوری اس طرح ہوگی کہ میں شریف فقیر کو یہ دے دوں۔ تو آپ نے حکم شرع پر عمل کرتے ہوئے وہ رقم شریف فقیر کو دے دینی ہے، یہ اس کا حکم بیان کیا گیا۔ ہاں، اب حکم شرع پر عمل کرنے کا آپ کو ثواب ملے گا کہ آپ نے توبہ کر دی، وہ رقم نکال دی، لیکن یہ نہیں ہو سکتا کہ وہ رقم آپ کسی ایسی جگہ پر دیں کہ جہاں دینے کی شریعت نے اجازت نہیں دی، اور مسجد کے اندر چاہے وہ اس کا استنجا خانہ ہی بنانا ہو، وہاں پر سود کی رقم کو نہیں دیا جا سکتا۔
ٹھیک ہے، اور جو جتنا عرصہ لیتے رہے وہ گناہ، اس گناہ سے توبہ بھی کرنا،
توبہ بھی کرنا ہوگا،
اس گناہ سے توبہ بھی کرنی۔ جی مزید سوال۔
میرا نام محمد حسن ہے، میرا مفتی صاحب سے سوال ہے کہ پاجامے اور ہائی نیک کے بازو فولڈ کر کے نماز پڑھنے کا کیا حکم ہے؟ برائے کرم اس کا جواب ارشاد فرمائیں۔
جی دیکھیے، پاجامے کا تو پینچے فولڈ کریں گے تو اس پر تو واضح طور پر جزیات موجود ہیں، صراحت کے ساتھ تفصیل موجود ہے کہ یہ مکروہ تحریمی آپ کی نماز ہوگی۔ اب ہائی نیک کے اندر دو چیزیں ہوتی ہیں، ایک تو جو اس کے اوپری حصہ، جو کالر جس کو آپ کہہ لیں کہ وہ ہوتے ہیں، اور دوسرا اس کے بازو ہوتے ہیں۔ بازو اگر اس کے ہیں تو اس کو تو فولڈ کرنے کی اجازت نہیں ہے، اسے فولڈ کریں گے تو بھی وہی حکم ہوگا جو آپ عام سویٹر یا عام کپڑے کو فولڈ کریں۔ البتہ اوپر سے اس کی جو پہننے کا طریقہ کار ہوتا ہے، بعض اوقات یہ بناوا ہی اسی طرح سے ہوتا ہے کہ وہ فولڈ ہو، اور بعض اوقات اس کو پہنا ہی اس انداز میں جاتا ہے، اس کے بغیر اسے پہن نہیں سکتے، ورنہ بعض اوقات یہ بہت اوپر تک اس طرح جاتی ہے کہ جو مناسب نہیں ہوتی۔ تو اس کے پہننے کا جو طریقہ کار ہے اس کے مطابق اسے فولڈ ہی کیا جاتا ہے۔ تو جو معتاد طریقہ کار ہوتا ہے، یعنی اسی کے مطابق اسے عام روٹین کے اندر بھی پہنا جاتا ہے، تو اس لیے اگر اوپر سے ہائی نیک فولڈ ہو تو پھر ہمارا فتویٰ یہ ہے کہ اس صورت میں نماز مکروہ تحریمی نہیں ہوگی،
نہیں ہوگی، یعنی ایک نارمل پہننے کا ایک طریقہ ہے۔ ایسے جیسے ہم دیکھتے ہیں سویٹر وغیرہ، بعض اوقات سویٹر جرسی، اس کو نارمل سا یعنی پیٹ کے پاس سے کچھ فولڈ کیا جاتا ہے۔
دیکھیں، معتاد ایک اصطلاح ہے، عادتاً جس کو جس انداز میں پہنا جاتا ہو، یعنی روٹین ہی یہ ہو اس کے پہننے کی کہ اس انداز میں اسے پہنتے ہیں، تو پھر اس کو اس کی بنیاد پر نماز مکروہ نہیں ہوتی۔ اب چونکہ پینٹ ہمارے یہاں اس طرح فولڈ کر کے نہیں پہنی جاتی، نہ پاجامہ اس طرح فولڈ کر کے پہنا جاتا ہے، یہ صرف نماز کے وقت میں لوگوں کو یاد آتا ہے، دعوت میں جاتے ہوئے کبھی بھی پینٹ کو فولڈ نہیں کریں گے، اس کو سیدھا ہی رکھیں گے۔ تو یہ اس کا مطلب یہ ہوا کہ اس کو پہننے کا طریقہ کار یہ نہیں ہے۔ صرف نماز میں بعض اوقات یہ سمجھتے ہیں کہ ٹخنوں کو ظاہر کرنا ضروری ہے، حالانکہ مسئلہ نماز کے ساتھ تھا ہی نہیں، کپڑا ویسے ہی ٹخنوں سے اوپر ہونا چاہیے، چاہے وہ پاجامے کی صورت میں ہو، چاہے وہ پینٹ کی صورت میں ہو، چاہے وہ تہبند کی صورت میں ہو، یا چاہے وہ جبے وغیرہ کی صورت میں ہو، باہر صورت کپڑا یہ تخنوں سے اوپر ہی ہونا چاہیے۔ تو ایسا نہیں ہے کہ آپ نماز میں آئیں تو نماز میں آ کے اپنے پائنٹوں کو فولڈ کر رہے ہیں، بلکہ ویسے ہی آپ کو اس کو اوپر رکھنا ہے، یا کپڑے ہی آپ نے ایسے سلوانے ہیں کہ آپ کا کپڑا جو ہے وہ تخنوں سے نیچے نہ جائے، تخنوں سے اوپر ہی رہے۔ لیکن اگر کسی کی پینٹ پاجامہ وغیرہ اس طرح کا ہے تو اسے فولڈ کرنے کی بہرحال اجازت نہیں ہے۔
ٹھیک ہے، اچھا، اس میں بھی پھر نماز کے چلو علاوہ تو کسی نے کی تو اس کا حکم تو کم ہے؟
جی بالکل،
فولڈ اگر کرتا ہے مکروہ تحریمی تک،
نہیں اس میں دیکھیں، اگر تو کپڑا ہے ہی اس کا ایسا کہ جو نیچے چلا جاتا ہے، جیسے کسی کے پاس گفٹ میں کوئی آیا کپڑا ایسا کہ باقی اس کو سیٹ ہے سارا کپڑا، لیکن پائنچے اس کے تھوڑے سے نیچے چلے جاتے ہیں، تو اب اگر وہ یہ اس کی ترکیب کرتا ہے کہ اس کو اوپر سے فولڈ کر لیتا ہے یا نیچے سے فولڈ کر لیتا ہے نماز کے علاوہ، تو ٹھیک ہے، پہن سکتا ہے
نماز کے علاوہ،
نماز کے علاوہ،
نماز میں،
لیکن نماز کے اندر اس کو فولڈ کرنے کی اجازت نہیں۔ نماز میں اگر کپڑا ایسا ہے تو کھینچ کے اسے اوپر کر لے، اگر کھینچ کے اوپر کرنا اس کے لیے ممکن ہے، ورنہ اس کو اس کی اصلی حالت پر چھوڑنا ہوگا۔
ٹھیک ہے، بھلے اسے ٹخنے چھپ بھی جاتے ہیں، نماز ہو جائے گی،
مکروہ تنزیہ ہوگی،
مکروہ تنزیہ نماز،
جبکہ تکبر کے لیے نہ ہو، اگر تکبر کے طور پر یہ ہوگا تو پھر مکروہ تحریمی،
پھر مکروہ تحریمی۔ اگر گفٹ بھی آیا ہے جیسے مفتی صاحب کہہ رہے ہیں کہ اپنے سائز کا نہیں ہے، یہ انہوں نے इस तौर पर कहा है कि जो अपने साइज का होगा वो तो सही बनवाते होंगे, टखने से ऊपर ही होगा वो पजामा शलवार वगैरह, लेकिन अगर कहीं से आपको गिफ्ट भी आया है तो एक आध दफा है कि आपने इसने पहन लिया, फिर अंदाजा तो हो गया, अब उसको ठीक करवा लें और टखनों से ऊपर ही रहे तो इसी में ही बरकत है, इसी में इंशाल्लाह सुन्नत का भी आपको सवाब मिलता रहेगा।
मोहम्मद सलीम रजा अत्तारी अर्ज कर रहा हूँ, मेरा दारुल इस्तेहलाल सुन्नत में मुफ्ती साहब की बारगाह में ये सवाल है कि देहातों में ऐसा होता है कि वहाँ पर अक्सर बच्चे अजान देते हैं और बुजुर्ग भी मौजूद होते हैं, क्या बुजुर्गों की मौजूदगी में छोटे बच्चों का अजान देने के हवाले से ये दुरुस्त है? इस मामले में रहनुमाई इरशाद फरमा दीजिए, क्या बच्चे बुजुर्गों के होते हुए अजान दे सकते हैं? जज़ाकअल्लाह खैरा।
देखिए, इसमें बुजुर्गों के होने ना होने का मामला नहीं है। अव्वल तो जहर है कि अजान के लिए मुअज्जिन मुकर्रर होते हैं, अगर मौजिन साहब नहीं है तो जहर के जहां पर ऐसा होता है तो वहां पर इमाम साहब आमतौर पर अजान दे रहे होते हैं, तो जो मुकर्रर है उसी ने अजान देनी है। अब कोई वहां पर मौजूद नहीं है या जिसकी ड्यूटी है वो वहां पर नहीं पहुंचा हुआ, तो अब यहाँ वो अजान देगा कि जिसके तलफ्फुज ठीक हो, जिसके मखारिज ठीक हो, सही तरीके से वो अजान दे सकता हो, अजान देना उसे आती हो तो उसने अजान देनी है। हाँ, अब बच्चे और बूढ़े दोनों मौजूद हैं, बड़ी उम्र के अफराद मौजूद हैं और दोनों के दोनों दुरुस्त तरीके से अजान देते हैं, सारी शराइत उनके अंदर दुरुस्त पाई जाती है कि अजान दे सकते हैं, तो अब हम कह सकते हैं कि बड़ी उम्र का लिहाज रखना चाहिए और बुजुर्गों को अजान देनी चाहिए। लेकिन अब बुजुर्ग ऐसे हैं कि जिनको अजान देना आती ही नहीं है और
खुद उनका मखारिज
ठीक नहीं है, और बच्चा जो है वो समझदार है, अकलमंद है, अजान को समझता है, वो अजान बिल्कुल ठीक दे रहा है, दुरुस्त दे रहा है, तो फिर उसकी अजान हो जाएगी, उसी को अजान देनी चाहिए क्योंकि उसके मखारिज ठीक है, उनके मखारिज ये ठीक नहीं है। तो बुजुर्गों की मौजूदगी में उसूल तो यही है कि इस तरह के जो काम होते हैं उसमें बुजुर्गों को आगे होना चाहिए, उनको मौका ये देना चाहिए। जैसे कोई इल्म में ज्यादा बड़ा है किसी से, तो अब इल्म में ज्यादा जो बड़ा होता है वो भी मौजूद है और दूसरा वो मौजूद है कि जिसमें उसके मुकाबले में कम इल्म है, तो अब हुक्म ये होता है कि अगर कुछ सवाल किया गया तो जो ज्यादा इल्म वाला है वो जवाब दे। अब दोनों बराबर हैं तो जिसकी उम्र बड़ी है वो जवाब दे। इसी तरह नमाज के मामले के अंदर
भी आदाब एहतराम ये बयान किए गए हैं, लेकिन इसकी वजह से वो वाला मसला अपनी जगह ही रहेगा कि वो बुजुर्ग के अंदर भी वो अहलियत पाए जाए,
बिल्कुल
अहलियत पाए जाना जरूरी है। अच्छा, इस तरह के जो बड़ी उम्र के या बुजुर्ग जिनको कहें, अजान में तो बाद का आपस में कई जगहों पर, जैसे इन्होंने गांव देहात के हवाले से कहा तो वहाँ ये चलता है, वो शायद लड़ाई भी कर लेते होंगे बाद का कि हम बैठे हैं ये तो आप हैं, इनको अगर मौका होना तो फिर इनको बोलेंगे नमाज पढ़ाओ, यानी अगर नमाज पढ़ानी होगी तो फिर ये बुजुर्ग भी नहीं पढ़ाएंगे, फिर ये किसी हाफिज साहब को या जो भी होगा जिनको पता है कि ये नमाज पढ़ा लेगा तो नमाज उसी को आगे करेंगे, खुद आगे नहीं बढ़ेंगे। तो असल बेसिक वही चीज़ है कि नमाज पढ़ानी है या अजान देनी है, वो दुरुस्त ही अजान दी जाएगी, उसमें इस चीज़ का कोई एतबार नहीं होगा कि बड़ी उम्र वाला है दे गलत रहा हो, तो इसका एतबार नहीं होगा। फिर उनको जो छोटी उम्र वाला है और अजान, जैसे आपने कहा बच्चे देते हैं, तो बच्चों से मुराद ना समझ बच्चे नहीं है, यानी ऐसा छोटा बच्चा जिसको अजान की समझ नहीं, भले उसको कलिमात तो याद हैं लेकिन उसको पता नहीं है किस तरह की चीज़ों में कि ये अजान है, ये यूँ क्या है, ये किस वजह से हम अजान दे रहे हैं, ये चीज़ों की उसको समझ बूझ नहीं है, तो उसकी भी अजान मोतबर नहीं है। अजान उस समझदार बच्चे की मोतबर है ये, जो अजान के हवाले से जानता हो कि ये जो कलिमात है फ़कत ये कलिमात ही रटे रटाए मैंने नहीं, बल्कि ये हमारी अजान है, नमाज के लिए ये अजान दी जा रही है और हम मस्जिद की तरफ नमाज की तरफ लोगों को बुलाना ये मकसूद गए, यानी ये कम अज कम उनको मालूम हो, तो ये कहलाएगा समझदार बच्चा। और हमारे यहाँ तकरीबन अगर हम बात करें, बालिग बच्चा ना भी हो तो 9 साल 10 साल ये इस तरह की समझ उनमें पैदा हो जाती है, तो वो उनकी अजान भी मोतबर फरमाई गई है। अजान के लिए बालिग होना शर्त नहीं है, लेकिन नमाज पढ़ाने में बालिग होना शर्त है, जबकि पीछे उनके जो पढ़ने वाले वो भी बालिग हों। नाबालिग बच्चा नाबालिग बच्चों की इमामत करता है फाबिया वो कर सकता है अगर वो इमामत की शरायत पाई जाती है, बालिग बच्चा है अगर पीछे पढ़ने वाले बालिग अफराद हैं तो उनके इमाम के लिए जहाँ दीगर शरायत हैं वहाँ बालिग होना भी शर्त है। तो ये दोनों मैंने इसलिए अर्ज किए हैं कि ऐसा नहीं हो कि हम जिसके कहें कि इसकी अजान ठीक है तो आप कहें कि वो मुसल्ला इमामत पर भी जा सकता है, भले वो दुरुस्त पढ़ता हो, भले उसके मखारिज अच्छे हो, सब कुछ हो, लेकिन जब तक वो बालिग नहीं होगा तो वो बालिग अफराद का इमाम नहीं बन सकेगा। उनकी अगर उन्होंने ना किसी बालिग फर्द ने नाबालिग के पीछे नमाज पढ़ी तो उसकी नमाज नहीं होगी। इन मसाइल को भी ख्याल करना चाहिए। मजीद,
दारुल इफ्ता अहले सुन्नत में मुफ्ती साहब से सवाल अर्ज है कि 4 रकात वाली नमाज पढ़ रहा था, अब उसमें 2 ही रकात में दुरूद इब्राहिम अत्तहियात सब पढ़ लिया तो इसकी वजह से सजदा सहव वाजिब हो गया। अगर 4 रकात खत्म होने के बाद सजदा सहव न करा और सलाम फेर दिया भूल से तो क्या नमाज हो जाएगी? जवाब इनायत फरमा दे
जी। एक तो पहले भूलें, ऊपर से कह रहे कि वो सजदा साहब भी भूल गए और नमाज खत्म कर दी।
अगर तो नमाज के खिलाफ कोई काम नहीं किया, यानी जिस पर सजदा साहब लाजिम था और वो सजदा साहब करना भूल गया, दोनों तरफ सलाम फेर दिया, अब नमाज के बर खिलाफ कोई काम नहीं किया, यानी ऐसा काम कि जिसको नमाज में करने की इजाज़त नहीं होती, उसे नमाज टूट जाती है। जैसे मिसाल के तौर पर कुछ खा पी लिया या किसी से गुफ्तगू कर ली, किसी के सलाम का जवाब दे दिया, मस्जिद से उठकर चले और बाहर निकल गए, तो ये तमाम उस सूरतें होती हैं कि जिससे अब ज़ाहिर है कि नमाज के अंदर ही काम नहीं होते, नमाज अब पूरी हो गई। तो अगर ये काम नहीं किए तो इस सूरत में तो इजाज़त होती है कि बंदा फौरी तौर पर 2 सजदे कर ले और फिर इसके बाद अत्तहियात पढ़े, दुरूद इब्राहिमी पढ़े, दुआ पढ़े और सलाम फेर दे, इससे इसकी नमाज हो जाएगी। यानी अब सजदा साहब वो रह गए थे, वो 2 सजदे कर लेगा तो इससे इसकी नमाज ये हो जाएगी। और अगर इसके बरखिलाफ वो कोई काम कर चुका है, ऐसा काम कर चुका है कि जो नमाज के अंदर करने की इजाज़त नहीं होती, किसी से बातचीत कर ली, किसी के सलाम के जवाब दे दिया, तो अब दोबारा इसे नमाज पढ़ना होगी, अब सजदा साहब नहीं कर सकता।
ठीक है। अच्छा, इन्होंने जो कहा दरमियान में अत्तहियात में कायदा उला में ये बैठे हैं, कायदा उला में ये भूल गए, पढ़ते रहे पढ़ते रहे पढ़ते रहे, इसमें भी कोई हद है कि मुक्तदी लुकमा कब दे, क्या इसका कोई तरीका कार, यानी इमाम को कैसे मुत्तले करें?
इमाम का मिसाल के तौर पे ऐसा कभी हो गया कि इमाम साहब ने लंबा कर दिया तो इस सूरत में इजाजत नहीं है कि आप लुकमा देंगे, क्योंकि अब उस पर सजदा साहब तो लाजिम हो ही गया, तो अब आपके लुकमा देने के बुनियाद पर कोई वो नहीं होगा कि वो खड़ा होगा तो सजदा साहब नहीं करना होगा, सजदा साहब उसे अब भी करना है, तो अब लुकमा देने की इजाजत नहीं। हाँ, अगर इमाम सलाम फेर देता है तो अब उसे लुकमा दे सकते हैं
फेरने के बाद।
हाँ, इसकी वजह यह है कि अभी तक चूंकि वो भूला हुआ है ना, दूसरे रकात में भूला हुआ है, तो अब चूंकि इसने अभी तक नमाज के खिलाफ कोई काम नहीं किया तो ये महल है कि वो अपनी नमाज की इसलाह कर सकता है, ये जगह है कि जब वो नमाज की इसलाह कर सकता है तो उसे फौरी तौर पर अल्लाह अकबर कह दें, लुकमा दे दें, वो खड़ा हो जाएगा, अपनी नमाज को पूरा करके आखिर में सिद्दा साहब कर लेगा, इससे पहले जो है वो लुकमा नहीं दे सकते।
तो ये भी बकायदा नाज़रीन किराम सीखने वाले अहकाम आते हैं, कब लुकमा देना है और कब लुकमा नहीं देना। बाज़ औक़ात लुकमा देना मुफीद हो जाता है और बाज़ औक़ात दूसरों की भी नमाज है वो आदमी तोड़ बैठता है, यानी खुद अपनी तो उसकी टूट ही जाती है जहाँ गलत लुकमा देगा, लेकिन अगर उसके लुकमे पर इमाम ने वैसा किया तो इमाम की गई तो बकिया सब की नमाज भी गई। जी मजीद सवाल।
मेरा नाम नबील है, कराची से। मैं मुफ्ती साहब से मेरा सवाल है कि किसी घर में जुड़वा बच्चे पैदा हो और वो मरे हुए हो, मुर्दा हालत में हो, तो उनको दफनाना एक ही कब्र में चाहिए या 2 कब्र में दफनाएंगे और उनके जनाजे का क्या हुक्म है?
जैसा कि आपने बयान किया कि मुर्दा पैदा हुए, तो जब मुर्दा पैदा हुए तो फिर उनकी नमाज जनाजा नहीं पढ़ी जाएगी, और जहाँ तक दफनाने की बात है तो चूंकि इनके पूरे पूरे जिस्म मौजूद हैं तो अब इनको अलग अलग कब्र के अंदर ही दफनाया जाएगा, और कब्र के लिए कोई एहतमाम ऐसा नहीं किया जाएगा कि बाकायदा कोई जैसे कब्र खोदी जाती है बड़ी वैसी खोदी जाए, बल्कि एक आम सा गड़ा खोद लें कब्रिस्तान के अंदर, वहाँ इन दोनों को अलग अलग करके दफना दें। अल्लाह पाक दोनों की मगफरत फरमाए और इनके वालिदैन के लिए नजात का, बख्शिश का जरिया बनाए।
इसको लोग कब्रिस्तान ले जाने में भी मसला करते हैं, कब्रिस्तान में नहीं दफन करेंगे, अब कहीं कोने में इधर उधर डाल देंगे, या कुछ बाज़ का तो आम फसलों में या कहीं कहे के मैदान है तो वहाँ पे डाल दिया।
ऐसा नहीं करना चाहिए, जैसे बाज़ लोग कहते हैं भाई कब्रिस्तान के किनारे पे उनको दफना देंगे, दीवार के पास दफना देंगे, तो ऐसा नहीं करें, बाकायदा कोई जगह देखें और वहाँ पर जैसे कब्र खोदी जाती है हल्का सा गड़ा उनके लिए खोद के उसके अंदर उसे दफन कर दें।
यानी इतनी हिफाजत तो हो जाए कम से कम दरिंदों से, कुत्तों से या इन चीजों से वो महफूज रह सके। जी मजीद सवाल।
मुफ्ती साहब मेरा सवाल ये है कि हमने किसी को रकम दी इन्वेस्ट कर कारोबार के लिए, अब वो शख्स पैसे खा जाता है, जब वो पैसे खा जाता है फिर ये कहे कि भाई हमें तुम्हारे पैसे नहीं दिए, मैंने तुमको कमा के तो दिया है। अब इसका इस तरह कहना कमा के दिया है तो क्या उस सूरत में क्या हमारे को रकम वापस नहीं देगा? अब उसने कमा के दिया है उस सूरत में भी, और नहीं कमा के दिया है उस सूरत में भी, आप हमारे को जवाब इनायत फरमा दीजिए।
देखिए अगर जायज तरीके से इन्वेस्टमेंट हुई है और दुरुस्त तरीके से पैसे लगाए गए हैं तो जाहिर है कि वो रकम तो उसने आपको जो वापस करनी है वो परसेंटेज के हिसाब से ही वापस करनी है। वो नफा आपको देता रहा और अब आप पार्टनरशिप ख़त्म करना चाहते हैं तो पार्टनरशिप में आपके जितनी रकम बाकी होगी वो इसने वापस करना होगी। अगर आप ये समझते हैं कि आपने जो रकम दी है वो सारी की सारी रकम आपको वापस मिलेगी मिलेगी और नफा वो आपको अलग से देता रहेगा तो फिर तो ये सूद हो जाएगा। तो इसलिए पार्टनरशिप की किस अंदाज में गई है ये मालूम होना ज़रूरी है, क्योंकि जो रकम आप देंगे जाहिर है कि वो कारोबार के अंदर इस्तेमाल होगी, वो नफे और नुकसान दोनों के एतबार से इस्तेमाल होगी। तो अगर आपने परसेंटेज के हिसाब से वो चीज़ खरीदी थी, कारोबार खरीदा था, सही तरीके से आपने शरई तरीके कार उसके मुताबिक इन्वेस्टमेंट लगाई थी तो अब जितना परसेंट और जितनी इन्वेस्टमेंट आपकी उसमें बाकी होगी वो आपको वापस करना उस बंदे पर लाजिम होगा। लेकिन ये मसला इस तरह हल होने का नहीं है। आप दोनों हजरात जो हैं वो किसी भी सुन्नी दारुफ्ता के अंदर चले जाएं, मुफ्ती साहब के पास चले जाएं, उनसे इस बारे में मालूमात ले रहे तो इंशाल्लाह आपको इसमें वाज़े तौर पर रहनुमाई मिल सके।
ज़्यादा बेहतर सूरत यही है कि आप बाकायदा दारुल ताले सुन्नत में तशरीफ़ लेकर जाएं और दोनों अफराद जिसके ऊपर ये इल्ज़ाम आ रहा है या बात आ रही है कि आपने पैसे खा लिए हैं उनको भी साथ लीजिए और जो भी पैसा इन्वेस्ट करने वाला है वो दोनों साथ चले जाएँ तो इंशाल्लाह जो शरी मसला होगा वो आपको बता दिया जाएगा। नाज़रीन इकराम आपने प्रोग्राम मुलाहज़ा किया है, हमारे प्रोग्राम का वक्त अपने इख्तिताम को पहुँचा है, आपसे इजाज़त चाहते हैं। फिर हमारे
हमारे हो कभी दरपेश जो कोई मसाला पूछ ले, हाजिर हूँ हम इनकी बारगाह।